नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी। अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसे गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियोका आवृत्ति 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.nsec.org.np र www.nseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी कोभिडको दोस्रो भेरिएन्ट र यसले पारेको मनोसामाजिक असरहरूको सन्दर्भमा केन्द्रित भएर कार्यक्रम प्रसारण गर्नेछौँ। हाल देशमा भएको निषेधाज्ञाको कारणले हामी सबै घरभित्र नै बसेको अवस्था रहेको छ। यसरी घरभित्र मात्रै बसिरहँदा पनि हामीले के गरेर आफूलाई व्यस्त राख्न सक्छौँ अथवा मानिसहरूमा पैदा हुने नकारात्मक विचारहरूलाई कसरी व्यवस्थापन गर्न सक्छौँ भन्ने बारेमा आज हामी छलफल गर्दैछौँ। पुरुषको तुलनामा महिलामा हुने सामाजिक असर फरक खालका पनि हुन सक्छन्, जसमा स्वास्थ्य तथा प्रसूति सेवामा पहुँच नभएको, यातायातको साधन प्राप्तिमा असमर्थता, आर्थिक हिंसाको शिकार, मानसिक स्वास्थ्यमा समस्या, घरेलु हिंसामा वृद्धि, बलात्कार लगायतका महिला विरुद्धको हिंसामा वृद्धि, रोजगारी सुरक्षामा चुनौती, मजदुर महिलामा कामको समस्या लगायतका छन्। मानसिक समस्या के हो? यो समस्यालाई कसरी चिन्न सकिन्छ? मानसिक समस्या भएमा के गर्नुपर्ने हुन्छ भन्ने बारेमा हामी आजको कार्यक्रममा छलफल गर्दैछौँ। कतिपय अवस्थामा हामीले पनि मान्छेको व्यवहारमा परिवर्तन भएको महसुस गर्न सक्छौँ। मानसिक समस्यालाई व्यक्तिले पनि स्वीकार गर्ने अवस्था छैन, समाजले हेर्ने दृष्टिकोण समेत फरक रहेको छ। विभिन्न धार्मिक ग्रन्थको आडमा शोषणहरू हुँदा आघात परिरहेको अवस्थामा अझ कोभिड-19 पारेको प्रभाव कम छैन। घरमा परिवारमा काम नभएको कारणले सदस्यहरू सबै घरमा नै बस्ने, खानका लागि समस्या हुने गरेको, आर्थिक भारको समस्या आदि कारणले गर्दा मनोसामाजिक रोगको शिकार बन्न पुगिरहेको अवस्था रहेको छ। मनोसामाजिक समस्यामा परेका व्यक्तिहरूलाई माया, हेरचाह, औषधि, खानपानमा ध्यान दिनुपर्ने हुन्छ। मनोसामाजिक समस्या भएमा समयमा नै औषधि उपचार गरेमा विभिन्न परामर्शदाताहरू मनोसामाजिककर्ताहरूसँग सल्लाह र सुझाव लिएर यस समस्याबाट बच्न सकिन्छ। नेपालको संविधान 2072 मौलिक हक अन्तर्गत धारा 35 स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ, जसमा निम्न कुराहरू उल्लेख छन्। 1. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त हुने हक हुनेछ र कसैले पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन। 2. प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ। 3. प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ। 4. प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनी उल्लेख गरिएको छ। स्वास्थ्यको अधिकारलाई मौलिक हकमा नै समावेश गरिएको छ। कानुनमा लेखिएर मात्र पनि हुँदैन, व्यवहारमा देखिन पनि जरुरी हुन्छ। सरकारले नीति, नियम, कानुन बनाएर मात्र हुँदैन, हरेक मानवलाई त्यसको प्रत्याभूति हुन पनि जरुरी छ। सरकारले विभिन्न समयमा जारी गरेका सूचनाहरूलाई पनि अक्षरशः पालना गर्नुपर्ने अहिलेको अवस्था रहेको छ। त्यसैले मानव अधिकारका प्रत्याभूतिका कुरामा पनि हामी कति सचेत छौँ भन्ने कुराले नै मापन गरेको हुन्छ। हाल कोभिडको दोस्रो लहरले धेरै संक्रमित भइरहेको र यसको कारणले मानिसको स्वास्थ्यमा पारेको असरलाई हामी सबैले मनन गर्दै हाम्रो घर, छिमेक, टोल समाजमा सबैप्रति चासो खाँचो राख्नुपर्ने अवस्था रहेको छ। अझ मनोसामाजिक समस्याप्रति हामी सबै चनाखो बन्नुपर्ने हुन्छ। मानसिक समस्या अहिलेको अवस्थामा अझ विकराल रूपमा रहेको अवस्था छ। यसलाई राज्यले समयमा नै सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको छ।
ओहो, मास्क नलगाई कता हो?
बजारतिर निस्केको मास्क यता बगालीमा बोकेर हिँडेको छु त।
ल, मास्क बोकेर मात्रै कहाँ हुन्छ र? मास्क छोपिने गरी लगाउनु पर्छ नि। मैले लगाएको मास्कले तपाईँको सुरक्षा गर्छ अनि तपाईँले लगाएको मास्कले मेरो सुरक्षा गर्छ क्या?
ए, हामी सबैले कुरा बुझेर मास्क मात्रै लगाऊ भने पनि कोरोनाबाट जोगिन मद्दत गर्दो रहेछ। आजबाट म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन अनुरोध गर्छु।
नियमित रूपमा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र बेला बेलामा साबुन पानीले हात धुने गरेमा हामी कोरोनाबाट बच्न सक्छौँ। कोरोनाबाट बचाउँ र अरूलाई पनि बचाउँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र 300।
आजको कार्यक्रममा हामी कोविड 19 को दोस्रो भेरिएन्टको कारण परेको मानसिक असर वा आघातको बारेमा राष्ट्रिय महिला अधिकार रक्षकहरूका सञ्जालका अध्यक्ष डाक्टर रेणु अधिकारीसँग गरिएको कुराकानी।
शारीरिक स्वास्थ्य पनि छ, तर त्यसको साथसाथै मानसिक स्वास्थ्यलाई त अत्यन्तै गम्भीर असर पारेको देखिन्छ।
काउन्सिलर शारदा गौतमसँग गरिएको कुराकानी, मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मासँग गरिएको कुराकानी, पत्रकार कविता श्रेष्ठसँग गरिएको कुराकानी, साथै मनोसामाजिक कर्ता बिना पुनसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। अब कार्यक्रममा कोविड 19 को दोस्रो भेरिएन्टको कारण परेको मनोसामाजिक असरको बारेमा राष्ट्रिय महिला मानवाधिकार रक्षकहरूको सञ्जालका अध्यक्ष डाक्टर रेणु अधिकारीसँग गरिएको कुराकानी।
डाक्टर साहब नमस्ते।
हजुर नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धेरै धेरै धन्यवाद।
कोभिडको यो दोस्रो भेरिएन्टको कहरमा दोस्रो वर्षमा पनि हामीले अब फेस नै गरिरहनु पर्ने अवस्था भयो। यसको न्यूनीकरण तथा नियन्त्रणका साथै मानसिक रोगका लागि सरकारी प्रयासहरू के भइरहेका देख्नुहुन्छ?
प्रयास त सरकारको छ, सरकारले कोसिस गरेछ, जति हुनुपर्ने जति पुग्नुपर्ने त्यो चाहिँ अब हुन सकेको छैन। तर यो अप्ठ्यारोलाई जसरी हामीले सम्बोधन गर्न सक्थ्यौँ भन्छु म, त्यसरी चाहिँ अलिकति सरकारको तर्फबाट त्यति धेरै पहल चाहिँ भएन कि होइन भन्ने चाहिँ मलाई लाग्छ। सुरुमा हामीले धेरै मान्छे गुमाएँ, अहिले त अलिकति नियन्त्रित हुँदै गएको छ। हामीसँग अक्सिजनका व्यवस्थापनका कुराहरू होला, होइन भेन्टिलेटर व्यवस्थापनको कुराहरू होला, अलिकति बेटर गरेको भएदेखि चाहिँ हामी बेटर हुन्थ्यौँ होला। म एउटा पब्लिक हेल्थको मान्छे पनि भएको कारणले मैले त्यो भन्नुपर्छ, हामी योभन्दा बेटर गर्न सक्थ्यौँ होइन। तर पनि अब अहिले चाहिँ यो अध्यादेश आएको छ नि त, कोभिड नियन्त्रण तथा उपचारलाई निर्देशन गर्न व्यवस्थापन गर्नको लागि भनेर, अब त्यो अध्यादेश आउने बाटो, अब यस्तो खालको महामारीमा कानुन त चाहिन्छ चाहिन्छ होइन, तर सदनबाट आउनु पर्थ्यो। अब त्यो सदनबाट सदन नभएर विघटित भयो, त्यसैले आएन र अध्यादेशबाट आयो, त्यही पनि लु हुन्छ भन्ने नै मानौँ हामीले। हामीले त म महिला मानव अधिकार रक्षक सञ्जालको अध्यक्षको नाताले अब त्यसलाई स्वागत गर्छु है। तर म के भन्छु भने यो अध्यादेशमा पनि हामीले न त विगतको अनुभव हेऱ्यौँ, हेर्नु विगतमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कुराहरूमा गर्भवती सुत्केरी महिलाहरूका लागि होइन हामीले धेरै अप्ठ्यारो भोगेको हो नि त पहिलो कहरको बेलामा। सबैजना बोलेर भनेर अगाडि आएर तत्कालीन सांसदहरू जुन चाहिँ स्वास्थ्य तथा शिक्षा समितिमा हुनुहुन्थ्यो, उहाँहरूको अगुवाईमा होइन कार्यविधि पनि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यलाई कार्यविधि ल्याएको थियौँ होइन, त्यो चाहिँ निकै सजिलो भएको थियो। तर त्यो कार्यविधिका कुराहरू पनि अहिलेको अध्यादेशमा त्यो पनि राखिएन अलि। अब तपाईँले अघि मनोस्वास्थ्य पनि कुरा गर्नुभएको थियो, अहिले हेर्नुहुन्छ भने कोभिडले शारीरिक स्वास्थ्य पनि छ, तर त्यसको साथसाथै मानसिक स्वास्थ्यलाई त अत्यन्तै गम्भीर असर पारेको देखिन्छ। अब भनौँ न, ल मेरै घरमा मेरो कोही परिवारको सदस्य कोभिड संक्रमित छ भने कोभिड संक्रमितलाई त होला होइन, तर परिवारको सदस्य अब मेरो श्रीमान छ भनेदेखि त मेरो मानसिकतालाई कति अप्ठ्यारो पार्यो होला। त्यही गरी श्रीमान बित्यो भनेदेखि मेरो मानसिकतालाई झन् कति अप्ठ्यारो हुन्छ होला। त्यस्तो खालको उदाहरणका कुराहरू होइन, त्यो अलिकति मानसिक स्वास्थ्यलाई चाहिँ हेर्न सकेको छैन भनेर अध्यादेशमा के छ एउटा भन्दाखेरि, उपयुक्त मापदण्ड बनाउने भनेर भनेछ भने त्यही अनुसारको यी कुराहरू राखेर मापदण्ड बनाउनुहोस् भनेर हामीले चाहिँ स्वास्थ्य मन्त्रीलाई भेट्यौँ। त्यसमा हामीलाई चाहिँ त्यसमा एग्री गर्नुभएको छ, अब आशा गरौँ केही चेन्जेस हुन्छ होला होइन। मैले यो सबै खरर किन ल्याएँ भन्दाखेरि पुगेको छैन, र स्थानीय सरकारलाई धेरै गर्ने जिम्मेवारी छ। यो जनताको घर दैलोमा त स्थानीय सरकार छ नि त, स्वास्थ्य त स्थानीय सरकारको हातमा छ। फेरि कति ठाउँको स्थानीय सरकारले चाहिँ एकदमै पहल पनि गर्नुभएको छ, कति ठाउँमा चाहिँ पहल गर्ने मन छ तर राम्रो खालको सपोर्ट नपाएर, सुझावै मात्रै नपाएर पनि गर्न गाह्रो भएको छ। त्यसैले समग्रमा हेर्ने हो भने हामी ओके बिचबिचमै छौँ भन्ने भन्नु मन लाग्छ मलाई।
भनेपछि पहिलो वर्षमा जुन कोरोनाको संक्रमण बढ्न थाले त्यति बेलै पूर्वका कामहरू गरेको भए अहिले धेरै सहज हुने थियो भन्ने लाग्छ होइन?
एकदमै
पूर्वाधार विकासका कामहरू भइरहेका, रोगसँग लड्ने कामहरू पनि भइरहेका छन्, तर अघिल्लो वर्षमै यी गरिसकेको भए
सजिलो हुन्थ्यो, सायद यति क्याजुअलिटी हुन्थेन होला होइन। अब अहिले पनि गरिएको छ, तर पहिले गरेर पक्कै पनि तपाईँले भने जस्तो एकदमै
मानसिक रोगको उपचारमा स्वास्थ्यका उपकरणहरूमा त्यसै गरी अक्सिजन लगायतका औषधिको अवस्था के कस्ता त्यो सूचनाहरू पाउनुहुन्छ डाक्टर साहब, कस्तो रहेछ?
एकदमै अप्ठ्यारो थियो, त्यसैभरि हल्ला खल्ला भयो, तर अहिले हेर्दाखेरि चाहिँ अक्सिजन हामीलाई त्यति गाह्रो छ जस्तो छैन अहिलेको। भनेपछि त सकिँदो रहेछ नि त, हामीले कतिवटा अक्सिजन प्लान्टहरू पनि बन्यो होइन, त्यही कुरा पहिलेदेखि नै तयारी गरे भएदेखि त कति सहज हुन्छ। हामी दमकल जस्ता रहेछौँ कि, आगो लागेपछि मात्रै निभाउन कुद्ने होइन, आगै नलागोस् भनेर तयारी नगर्ने। त्यसैले अक्सिजनको बारेमा हामीलाई त्यति समस्या देख्दिनँ म अहिले। बेड पनि अहिले समस्या देखिँदैन होइन, अहिले चाहिँ बेडहरू छ। कोभिडको औषधि त्यस्तै हो, त्यही पनि यो चाहिँ एकदमै नेपाल सरकारको धन्यवाद पनि दिनुपर्छ। हेर्नुहोस् कति राम्रो कुराहरूलाई, जस्तो कि रेमसिभिर जुन इन्जेक्सन छ स्वास्थ्य मन्त्रालयबाटै भनौँ न सबै जिल्ला अस्पतालमा पुर्याउने गरिएको छ, माग आउने बित्तिकै पुर्याइराखेका छ, हामीले अन्तबाट ल्याउनु पर्छ होइन। त्यो सबै कुरो लिमिट सीमितता त हामीसँग छ, तर त्यो सीमितताको बावजुद पनि औषधिमा चाहिँ नेपाल सरकार अलिकति संवेदनशील नै छ। अब सबैलाई भने जस्तो त पुगेको त छैन, तर पनि सरकारले त्यो उदासीन चाहिँ बसेको चाहिँ देख्दिनँ म होइन। तपाईँको तेस्रो प्रश्न चाहिँ मानसिक स्वास्थ्यको थियो, मानसिक स्वास्थ्यलाई चाहिँ अझै गम्भीरताको साथ चाहिँ लिएको छैन के नेपाल सरकारले। त्यो चाहिँ एउटा पिरै छ, यो महामारी या केहीमा मान्छेको ज्यान जोगाउनपट्टि लाग्दो रहेछ क्या सबैजना पहिले होइन। अनि मानसिक स्वास्थ्यको कुराले त मान्छे मरिहाल्छ हाल्दैन नि त, त्यसले गर्दाखेरि त्यो सेकेन्डरी हुने त्यो पनि स्वाभाविकै हो भन्ने लाग्छ मलाई होइन। तर तपाईँले हेर्नु भने हाम्रो आत्महत्या पहिलो चरणमा त हाम्रो कति आत्महत्या बढ्यो नि त, अहिले पनि आत्महत्या बढ्दैछ, रिपोर्टहरू आउँदैछ होइन।
हजुर, यसैमा महिला हिंसाका घटनाहरू पनि घटिरहेको पाइन्छ
एकदमै, महिला होला दलितहरूमा विभेद हेर्नुहोस् त होइन। तपाईँले अहिले फोन गर्नुभन्दा अगाडि तपाईँले मलाई भन्दै हुनुहुन्छ तपाईँको मेरो फोन बिजी छ। अब अहिले महोत्तरीको एउटा केस छ, म त्यसैमा कुरा गरिरहेको थिएँ होइन। अब एउटा के अरे ग्यास सिलिन्डर र चुला दिएन भनेर, दाइजो दिएन भनेर एउटा केटीलाई मर्नासम्म गरेर कुटेको छ होइन। अब त्यो सरलाई बिहा गरेर लगेको अनि सरलाईकोमा पुलिसले समातेको छ होइन। यस्ता केसहरू यति बढ्या छन् अहिले, कहीँनिर मोनिटरिङ छैन होइन, अनि अत्यावश्यक सेवाभित्र राखेको छैन है। जिम्मेवार हिसाबले मान्छेको मानव अधिकार सुनिश्चित गर्नको लागि गर्नुपर्ने एरियाहरूमा चाहिँ सरकारको आँखै पुग्दैन। मानसिक स्वास्थ्यमा अब
यहीँनिर जोडिदिउँ, मानसिक स्वास्थ्यमा पनि बाल बच्चाका लागि एक खालको तहमा पर्यो, युवाका लागि पर्यो, प्रौढका लागि पर्यो, अझ संवेदनशील विषय महिला दिदी बहिनी र अझ गर्भवती आमा दिदी बहिनीहरूको लागि पर्यो,
एकदमै हो नि।
कसरी अब मानसिक अवस्थालाई तन्दुरुस्त बनाइराख्नको लागि के कस्तो गर्दा ठिक होला?
होइन, अहिले हामीले अनुरोध गरिरहेको छौँ हेर्नुहोस् होइन, स्वास्थ्य मन्त्रालय र महिला मन्त्रालयलाई के भनिरहेको छौँ भने, बुँदागत रूपमा जाने हो भने सबभन्दा पहिले चाहिँ सामाजिक विकास मन्त्री र यो संघीय मन्त्री बसेर एउटा योजना बनाउनु पर्यो पहिलो माथिल्लो लेभलमा कुरा गर्दाखेरि है। अनि सामाजिक विकास मन्त्रीको लिडरसिपमा चाहिँ के हुनु पर्यो भने, आफ्नो प्रदेशको सबै पालिकाहरूसँग चाहिँ एउटा एउटा मिटिङ र प्लान बन्नु पर्यो क्या पालिकाहरूसँग होइन। किनभने पालिकाहरू आफै इन्डिपेन्डेन्ट हुनुहुन्छ, सामाजिक विकास मन्त्रीले या यसले निर्देशन गर्ने होइन होइन, त्यो हामीले बुझेका छौँ होइन। पालिकाले गरेर हरेक वडामा एकजना अलिकति मनोविमर्श गर्न सक्ने वडाले पत्याएको मान्छे खोज्नुहोस् भनिरहेको छौँ क्या हामी। ग्रासरुटबाटको महिला संस्थाका पनि हुन सक्छ, महिला या पुरुष पनि चाहिन्छ हामीलाई। अनि तिनीहरूलाई हामी चाहिँ अनलाइनबाट नेसनल हेल्थ ट्रेनिङ सेन्टरले मोड्युल बनाएको छ, 10 दिनको ट्रेनिङ दिउँ अहिले तुरुन्तै, वडा वडामा उहाँहरूले हरेक घरमा चाहिँ कुरा गर्न थाल्नुहोस् के। त्यसपछि अर्को हरेक पालिकामा चाहिँ एकजना 6 महिने मनोविमर्शको तालिम लिएको मान्छे बस्ने चाहिँ व्यवस्था गरौँ हामीले। अनि तिनीहरू सबैजनालाई चाहिँ केन्द्र मतलब क्षेत्रमा प्रदेशमा बसेर अनि उनीहरूलाई बेला बेलामा कोचिङ होस् होइन, अनलाइन यसरी जाऊ भनेर भन्ने, त्यो सिनियर मान्छे त बस्न सक्यो नि त प्रदेशमा, यसरी गरेर मनोविमर्शकर्ताहरूको चाहिँ जालो तयार गर्नु पर्यो क्या हामीले सक्ने त्यो धेरै समय पनि लाग्दैन, त्यो पैसा पनि लाग्दैन, त्यसलाई अलिकति कन्सेप्ट मात्रै बनाउनु पर्छ भनेर भन्ने हो स्वास्थ्य मन्त्रीले चाहिँ। म तुरुन्तै यसमा पहल गर्छु सङ्घीय स्वास्थ्य मन्त्रीले चाहिँ भन्नुभएको छ होइन। अब 1-2 दिन गर्दाखेरि चाहिँ समुदाय तहमा चाहिँ मनोविमर्शकर्ताको चाहिँ व्यवस्था गर्नु पर्यो, साइको सोसियल फर्स्ट एड भन्छ होइन, प्राथमिक उपचार होइन, त्यो प्राथमिक उपचार चाहिँ 10 दिनको तालिम गरेको मान्छेले मजाले गर्न सक्छ कि, त्यसलाई चाहिँ गर्ने खालको व्यवस्था गर्नु पर्यो र अनि त्यसलाई बाँकी चाहिँ हिँड्दै आउनु पर्यो भन्ने लाग्छ मलाई।
हस् डाक्टर साहब, कति राम्रो कुरा गरिदिनु भयो, धेरै धेरै धन्यवाद छ यहाँलाई।
हस्, यहाँलाई पनि मलाई यो मौका दिनुभएकोमा धेरै धन्यवाद हजुर, नमस्कार।
नमस्ते।
कार्यक्रममा अब काउन्सिलर शारदा गौतमसँग गरिएको कुराकानी।
गौतमज्यू नमस्ते।
हजुर हजुर नमस्कार हजुर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
एकदम धेरै धन्यवाद।
दोस्रो लहर सुरु भयो, यसले अत्याय कि वा कस्तो बनाएको छ, यहाँले कसरी हेरिरहनु?
एक हिसाबले भन्दा अत्याय हो, रोगको हिसाबले भन्ने हो भने मान्छेहरूलाई मानसिक रूपमा पोहोर पनि आएको हो, अहिले पनि गएको हो भन्ने भयो होइन। जस्तो एक वर्ष अगाडि आउँदाको पहिलो भेरिएन्ट आउँदाखेरि चाहिँ मानव जीवनै पनि अस्त व्यस्त रूपमा मानसिक रूपमा त यति धेरै आत्तियो होइन, नेपाल मात्रै हामी मात्रै होइन विश्वकै मानिसहरू एकदमै धेरै आत्तिनु भयो। तर दोस्रो भेरिएन्ट आउँदाखेरि होइन, पहिला त यस्तो आएको थियो तर जोगिने जोगिनु भयो, उपचार पनि हुँदो रहेछ, निको पनि हुँदो रहेछ भन्ने कुरो, एक वर्षसम्मको यो इन्क्युबेसन भनौँ न होइन, एक किसिमको अध्ययन गर्ने समय भयो। पहिला वास्तवमा महामारी फैलिएको थिएन अथवा फैलिनबाट हामी एकदमै होम आइसोलेसनमा बस्न सबैजना डरले पनि हामी बस्यौँ, त्यस कारणले रोग धेरै फैलिएन। अहिले के भयो भने होइन, यो त सामान्य रुगाखोकी जस्तै त रहेछ नि, खासै त त्यस्तो असर गरेन भन्ने खालको मानसिकताले गर्दा अहिले फेरि कोभिड महामारी चाहिँ घर घरमा, बस्ती बस्तीमा, गाउँमा, सहरमा, पहाडमा, हिमालमा, हरेक ठाउँमा कुनै ठाउँमा पनि अस्तित्व राखेन यसले होइन। गएको वर्ष चाहिँ नेपाल सरकारले एकदमै होसियारी अप्नायो होइन, इन्डियन नागरिकलाई यतै राख्ने, नेपाली नागरिकलाई उतै राख्ने, अनि दुईटा देशको अलिकति नाकामा बसेर दुईटा पुलिसको वारीहरू पारी पुलिसहरूले सल्लाह गरेर कसरी पार गराउने, कसरी गर्ने, अनि बोर्डरमै क्वारेन्टाइनहरू राख्ने, त्यो कुराहरूको व्यवस्था गर्यो भने यसपालि चाहिँ के भयो भन्दा नेपाल फर्किने सबै नेपाली नागरिकहरूलाई चाहिँ पिसिआर बोर्डरमै टेस्ट गराउने, अनि त्यसपछि चाहिँ आफ्नो ठाउँमा आफ्नो जिल्लामा पुर्याउने कामहरू चाहिँ गरेको छ। धेरै नेपालीहरू फर्किनु भयो, फर्किँदाखेरि के भयो भन्दा गाउँ गाउँमा, हरेक ठाउँ ठाउँमा, टोल टोलमा होइन, धेरै यो रोग सर्ने काम भयो। अनि पहिला चाहिँ इन्डियाबाट आउने व्यक्तिहरूलाई आफ्नो वडामा, आफ्नो गाउँमा, आफ्नो टोलमा सेल्फ क्वारेन्टाइन बनाएर गाउँले खाना पकाएर सबै मिलेर स्कुलमा, पार्टीमा, पौवामा राखेर चाहिँ 14 दिन कटाएर मात्रै घरभित्र राख्ने चलन थियो भने अहिले चाहिँ अब बोर्डरमा आउने बित्तिकै नेगेटिभ आएको छ, हामी घरभित्र जान सक्छौँ भन्ने हिसाबले सबैजना जाँदाखेरि अहिले नेपालमा धेरैलाई संक्रमण पनि भयो र धेरै मृत्यु दर पनि एकदमै बढेर गयो। यसले के असर गर्यो त अन्तत भन्दा, सबैजना फेसबुक आइडी नभएको, फेसबुक चलाउन नसक्ने त अहिले त लगभग 7-8 वर्षको बच्चादेखि लिएर 60-65-80-85 वर्षको ज्येष्ठ नागरिकहरू पनि हुनुहुन्छ होइन। फेसबुक चलाउनु, सामाजिक सञ्जाल युज गर्नु, चलाउनु, सूचना थाहा पाउनु मानव अधिकारभित्र पर्ने कुरा हो। तर यसले के असर गर्यो त भन्दा, यता हेरे पनि श्रद्धाञ्जली, उता हेरे पनि श्रद्धाञ्जली, उता हेर्दा पनि मैले चिनेको मान्छे, उता हेर्दा पनि मैले चिनेको मान्छे, बिहान हेर्दा पनि त्यही छ, बिहान दिउँस हेर्दा पनि त्यही छ, गर्दाखेरि यो श्रद्धाञ्जली ओहो हामी किन डराएको होला, मान्छे साँच्चै कै मरेको छ, हस्पिटल गएको मान्छे कोही फर्केर आएको छैन, आउनु त आएको छ नि, तर फर्केर आएको सूचना भन्दा चाहिँ श्रद्धाञ्जली चाहिँ धेरै भएको हुनाले ओहो हस्पिटल गएको भरि सबै चाहिँ श्रद्धाञ्जली खानेमा पुग्नुभयो, हामीलाई पनि कति बेला छुने हो, कति बेला गइने हो होइन, यो कुरा चाहिँ एकदमै अनिश्चित भयो भन्ने कुरा अहिले पनि हामी सुन्नमा पाउँछौँ, जनमानसमा एकदमै धेरै छ। अनि यसले गर्दा के भएको छ भने जुन पिटिएसडी भन्छौँ कि हामीले, पोस्ट ट्रमाटिक डिसअर्डर भएको व्यक्तिहरू हुन्छ नि, जसले चाहिँ पहिला मानसिक स्वास्थ्यको समस्याहरू भोगिसक्नु भएको छ, सबैभन्दा धेरै पहिले ट्रमा भएर, पहिले घात भएर निको हुनुभएको त हामी जन्मेदेखिको अन्तिमसम्म कुनै न कुनै क्षणमा मानिसले क्षण घातको बेहोरेको हुन्छ भन्छ कि 100% हामी मानसिक स्वास्थ्य छैनौँ भन्छौँ। ज्येष्ठ नागरिकहरूमा कुनै न कुनै उहाँको जीवनकालमा घात भएको थियो भने अहिले आएर यो कोरोनाको महामारीले गर्दा त्यो घातमा फेरि रिब्याक गराएछ होइन। मटस्को समाज छ नि अहिले, कति बेला के हुन्छ, कति बेला के हुन्छ, तरकारी किन्न जाउँ पनि भएको छैन, नजाउँ पनि भएको छैन भन्ने कुराहरूलाई लिएर ओहो म त यस्तो हुने हो कि, मलाई त्यति बेला त्यस्तो भएको थियो भनेर, जस्तो अहिले घरेलु हिंसा हुनेहरू घरेलु हिंसाको झल्को आइरहेको छ होइन। कुनै कालखण्डमा चाहिँ रेपमा पर्नु भएको थियो तर उहाँ निको हुनुभयो, अहिले परिवारमा श्रीमान हुन्छ, परिवार छ, सबै कुरा छ, हाँसो खुसी छ, तर त्यो रेप, त्यो तत्कालीन समयको रेपको बेलामा परेको मानसिक तनावको झल्को आइरहेको छ होइन। यस्तो यस्तो कुराहरूले गर्दाखेरि कुनै बेलामा, कुनै कालखण्डमा चाहिँ घात भएको थियो भने त्यो घातको झझल्को पनि अहिले मानिसहरूमा एकदमै धेरै आएको र यसले गर्दा समस्यामा पुर्याएको हो। नागरिकहरूलाई अलिक बढी पीडा भएको, म त सुगरको पनि बिरामी छु, डायबिटिजको पनि बिरामी हो, त्यसपछि गएर म त थाइरोइडको पनि समस्या छ, म त 20-25 वर्षदेखि निरन्तर दीर्घ रोगी भएको मान्छे हुँ, मैले औषधि खाइरहेको मान्छे हुँ, यस्तोलाई कोरोना लाग्यो भने झन् छिटो भन्नाले भेन्टिलेटरमा जाँदा पनि भेन्टिलेटर अक्सिजन पाउँदा पनि काम गर्दैन रे, ज्येष्ठ नागरिकहरूलाई बढी मानसिक तनाव दिएको छ।
विभिन्न पक्ष पक्षका विभिन्न कुराहरूले त्यो मनोविज्ञान नै बदलिदिएको छ, होइन
बदलिदिएको छ। अनि अहिले बालबालिकामा के भएको छ भन्दा घरभित्र बस्ने, अहिले भर्खरै इक्जाम लेख्नु भएको छ, रिजल्ट कतिको आएको छ कतिको आएको छैन, यत्रो समयसम्म खाली हुनुहुन्छ, सामाजिक सञ्जालमा परिवारभित्र हुनुहुन्छ, आफ्नो फोनमा, आमा आफ्नो फोनमा, घरमा भएको अरू परिवारका सदस्यहरू आफ्नो फोनमा, होइन अनि बालबालिकालाई पनि फोन चाहियो होइन, अनि फोनमा बस्दाखेरि उनीहरूले चाहिँ अश्लील कुराहरू हेर्ने, नराम्रो साथीहरूसँग सङ्गत गर्ने, अश्लील कुराहरू देखाएर गरेर होइन यो रङ्गाहरू गरेर यस्तो रूपमा चाहिँ बालबालिका एकदमै तनावमा हुने, अनि त्यो देखेपछि चाहिँ बुवा आमाले फोन नचलाऊ भन्ने, नछौ भन्ने, यो नगर भन्ने चाहिँ के भयो भन्दा यो बेलामा सामाजिक सञ्जालहरू प्रयोग गर्नुभन्दा हामीले यसले छोरालाई दिएको चुनौतीको लाई हामीले अवसरमा परिवर्तन गरेर परिवारमा छुट्टै खालको परिवार सम्बन्धलाई चाहिँ बलियो बनाउने कामहरू बालबालिकाहरूलाई बुवा आमा आफै बसेर बालबालिकाहरूसँग रमाउने, खुसी हुने कामहरू सिकाउने, घरेलु कामहरू जस्तो खाना पकाउने, सरसफाइका कुराहरू होइन, आइरन गर्ने कुराहरू, अनि फुल बगैँचा गार्डनको कुराहरू गर्ने भन्दा अभिभावक आफैले पनि नबुझ्दाखेरि त्यो बालबालिका त्यो स्टेजमा पुग्छ, बाउ आमाले तनाव दिने खेलहरू के यो गेमहरू चाहिँ चाहिन्छ भन्ने, अनि फोन पुग्दैन होइन, फोन खोसाखोस हुन्छ, अनि त्यसपछि मलाई फोन चाहियो म गेम खेल्न भन्छ एउटा सर्टेन एजमा, एउटा बालबालिकाको एउटा उमेर अवधि भएकोले, अर्कोले भन्छ उसलाई गोपनीयता र मानव अधिकारको कुरा हुन्छ, धोका थुनेर उसले फोन खेलाउने, सामाजिक कुराहरू गर्ने, अनि गर्दाखेरि बच्चा चाहिँ अन्तिममा को हुन्छ भन्दा त्यो घरको सबैभन्दा कि त ज्येष्ठ नागरिक उहाँहरूले आवाज उठाउनु सक्नुहुन्न, उठाउनु भयो भने पनि तपाईँ चुप लाग्नुहोस् भनेर चुप लगाइन्छ, कि सबैभन्दा सानो बच्चा बालबालिका हुनुहुन्छ जसलाई चाहिँ तिमी चुप लाग भनेर चुप लाउन खोजिन्छ, त्यो गर्दाखेरि अहिले बालबालिकाले आत्महत्या गरेका धेरै कुराहरू होइन, आत्महत्या गरेको रेट पनि कारण चाहिँ फोन बनेको छ होइन, हेर्न मिल्ने कुरा दिन्छु तर बच्चालाई मैले केयर गर्छु म त आफै सम्हालिन्छु नि भन्ने कुराको ज्ञान चाहिँ अभिभावक छैन धेरैसँग, छ भने पनि उहाँ आफै पनि सामाजिक सञ्जालमा उजत नखोजिसक्नु भएको छ।
कसरी होला यो निवारणको उपाय?
यसो भयो हजुर, जुन स्किलहरू छ होइन, हामी अलरेडी त्यसमा व्यवहारले पनि काउन्सिलिङ राम्रो राम्रो समयसम्म गरेर पनि ज्ञान भयो, पढेर पनि ज्ञान छ, छैन भने अहिले सो अध्ययनको कुराहरू पनि छ, धेरै कुराहरू गऱ्यौँ शरीरमा लाग्ने रोगको बारेमा, मानसिक रोगको बारेमा कुरा उठाउन अहिले पनि गाह्रो छ, अहिले पनि मान्छेले बुझ्नुहुन्न, अनि त्यसपछि गएर मनोचिकित्सक डक्टरहरू होइन, यो हामी सबै लागेर मिडिया अनि नेपाल सरकार आफै स्थानीय सरकार आफै लागेर सबै मिलेर हामी यसमा चाहिँ पहिला त अवेरनेस गर्नुपर्छ, सबै मिलेर परिवारमा सकारात्मक मात्रै कुरा गरौँ, यसको उपाय पनि त छ, स्वास्थ्य मन्त्रालय दिएको नीति नियम, काउन्सिलरहरूले, डक्टरहरूले, मनोचिकित्सकहरूले दिएका कुराहरू सुनौँ, शरीरलाई अलि पावर बढाउनलाई डक्टरहरूले दिएका कुराहरू सुनौँ, पढौँ, हेरौँ, सबै कुरो पाउँछ, युट्युब नै गुरु छ, अनि हामी एकले अर्कोलाई छुनु हुँदैन, एकअर्कोमा जानु हुँदैन, घरभित्र ल्याउने खानेकुराहरू ल्याएर बाहिर राख्ने, धोएर राख्ने होइन, गरेर राख्ने, के गरेर ल्याउने, सेनिटाइज गर्ने, लुगाफाटाहरू धोइराख्ने, घरभित्र कसैलाई आउन नदिने, आफू घर छोडेर बाहिर नजाने, अति आवश्यक काम बाहेक नहिँड्ने, अनि भोलि स्कुलको कुरा अनलाइनमा पढाइहरू हुन्छ होइन, त्यो अनलाइनलाई चाहिँ राम्रोसँग ध्यान दिने, म स्कुलमै बसे जस्तो गरेर पढ्छु, अब हामीले यही नै गर्नुपर्छ, पढाइमा कमजोर हुनु हुँदैन भनेर लिने, त्यसो गर्यो भने त हामी बस्ने पनि त उपाय छ, कोरोनालाई लाग्नै नदिने पनि त उपाय छ।
सोच र व्यवहारको कुरो पनि मुख्य रहेछ,
मुख्य रह सोच अनि व्यवहार होइन त्यो कुरा रह्यो।
शारदा गौतमज्यू, यति धेरै राम्रो कुराकानी गरिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
हस् धेरै धेरै धन्यवाद, यो समय राख्ने समय दिनुभयो, यसको लागि म धेरै धेरै हजुरलाई पनि धन्यवाद दिन चाहन्छु।
कार्यक्रमका लागि हामीले मनोरोग विशेषज्ञ डाक्टर राजन शर्मासँग कुराकानी गरेका छौँ।
डाक्टर नमस्ते।
नमस्ते नमस्ते,
यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर धन्यवाद।
अहिले तह तहका यो मानसिक समस्याहरू आइरहेका छन् भन्ने सुनिन्छ, के होला डाक्टर साहब, तपाईँहरूले कसरी परामर्श दिइरहनु भएको छ, कसरी उपचार भइरहेको छ?
हजुर हजुर धन्यवाद। समग्रमा भन्नुपर्दाखेरि जस्तै सबैलाई एक प्रकारको तनाव त एउटै प्रकारको भयो, तर अहिलेको तनाव चाहिँ कस्तो प्रकारको छ भने तपाईँको जुन ह्यान्डलमा छ नि एक प्रकारको डर त्रास, के डर त्रास, जस्तै कोभिड लागिसकेपछि हामीलाई अक्सिजन पाउने हो कि नपाउने हो, हामीलाई चाहिँ निको हुने हो कि नहुने हो, होइन त्यस्तो प्रकारको, जस्तै अब अहिले के छ त हामीहरूको धेरै अब घर परिवारमा कसै न कसैको कोही न कोहीको मृत्यु भएको अवस्था छ, छिमेकमा मृत्यु भएको अवस्था छ, होइन सँगै हिँडिरहेको सँगै काम गरिरहेको साथीहरू दाईहरू मृत्यु भएको अवस्था छ अथवा चाहिँ एकदमै मृत्युको मुखबाट उहाँहरू 15-20 दिन अस्पताल बसेर त्यो गरेर फर्केको अवस्था छ कि फर्केको सँगै डर र त्रास चाहिँ मान्छेमा उत्पन्न भइरहेको छ होइन त्यसलाई हामी एङ्जाइटी भन्छौँ यसमा त्यहाँ मान्छेहरू आत्तिने डराउने बिना कारण पनि होइन केही कुराहरू सुन्यो भने पनि डर जस्तो कि एक प्रकारको सधैँ होइन मन चाहिँ शान्त नहुने त्यो प्रकारको चाहिँ अहिले एकदमै बढी देखा परिराखेको छ
यसबाट उम्किने उपायहरू के हुन्छ
कोभिडको बारेमा धेरै ध्यानहरू नदिइराख्ने होइन मिडियाहरू हामी हेर्छौँ अब जस्तै फेसबुकहरू अहिले टिकटकहरू धेरैहरू जुन चलिरहेको हुन्छ नि सोसियल मिडियाहरू होइन अब जस्तै पत्र पत्रिकाहरू भयो रेडियोहरूमा पनि बढी हामी खालि के गर्छौँ भनेदेखि मरेको चाहिँ समाचारहरू बढी ध्यान दिन्छौँ कि त्यसमा गर्छौँ कि नकारात्मक सन्देशतिर चाहिँ बढी हाम्रो ध्यान जान्छ कि त्यो एउटा प्राकृतिक स्वभाव हो त्यो होइन अब त्यो त्यस कारणले कस्तो भने जसले अलिकति प्रभावकारी तरिकाले अलि राम्रो तरिकाले समाचारहरू सम्प्रेषण गर्छन् प्रसारण गर्छन् होइन त्यस्तोलाई चाहिँ अलिकति छान्ने त्यो गर्ने अब अहिले विभिन्न गुगलहरूमा चाहिँ खालि खोजेर हेर्ने यसो घाँटी दिनु पनि गुगल हेर्ने टाउको दिनु पनि गुगल हेर्ने ज्वरो आए पनि गुगल हेर्ने होइन यो त्यो त्यस्तो प्रकारको कुराहरूलाई चाहिँ हामीले अलिकति न्यूनीकरण गर्नुपर्छ त्यसमा चाहिँ बढी ध्यान नदिने परिवारका सदस्यहरूसँग बाहिरी मानिसहरूसँग भन्दा पनि आफ्नै घर परिवारसँग चाहिँ सँगसँगै बस्ने रमाइला कुराहरू गर्ने होइन जस्तै हामी टिभीहरू हेर्न सक्छौँ यी सबै अहिले केही समयलाई कमेडी सोहरू भए अथवा चाहिँ फिल्महरू भए आफूलाई मन परेका पुरानै भए पनि होइन ती रिपोर्टहरू गर्न सक्यो घरमै बसेर यस्तो प्रकारको कुराहरूमा चाहिँ बढी हामीले ध्यान दिनु पऱ्यो न कि खालि चाहिँ रोगको बारेमा मात्रै यो रोगले कसरी मान्छे मर्दो रहेछ यो रोगलाई कसरी निको बनाउन सकिँदो रहेछ भनेर चाहिँ धेरै चाहिँ होइन केही नभएको मान्छेलाई त्यो गर्नु जरुरी छैन
मानसिक रोगीहरूको अवस्था कस्तो होला डाक्टर साहबसम्म त्यस्ता आएका छन् कि छैनन् उनीहरूले के भन्छन् डाक्टर साहबहरूले के भनिरहनु भएको छ
अहिले हामी कहाँ धेरै अब यो हटलाइनहरू पनि छन् यो अब जुन हाम्रो यो साइकियाट्री एसोसिएसनहरू भए अन्य डाक्टरहरू भयो धेरै मानिसहरूमा चाहिँ अहिले त्यही डर त्रासको सम्भावना चाहिँ एकदम बढी हुन्छ जस्तै उहाँ केही दिन अगाडि रोल्पाबाट एकजना साथीले फोन गर्नुभएको थियो बिरामी उहाँको चाहिँ बुवा बिरामी हुनुहुन्थ्यो उहाँको अवस्था भन्नाले त्यस्तो नराम्रो केही पनि छैन उहाँ बसिरहनु भएको छ 4 दिनदेखि उहाँ सङ्क्रमित हुनुहुन्छ सबै ठिक छ खानुभएको छ गर्नुपर्छ र पनि उहाँलाई के छ भने एक प्रकारको मनमा डर उत्पन्न भइरहेको छ त्यो अक्सिजन चाहियो भने मैले कहाँ लाने सोचेँ भन्दा पनि उहाँलाई बढी डर त्यहाँ फेसहरू सताइरहेको छ कि
साथी
सुत्नुहुन्न बुवा खोको खोके पनि उहाँलाई डर लाग्छ घरमै राखिरहनु भएको छ यस्तो प्रकारको समस्याहरू चाहिँ मानिसहरूमा एकदमै बढी छ होइन त्यस कारण यस्तै कुराहरूमा चाहिँ हामीले चेतनाहरू फैलाउन एकदमै आवश्यकता छ होइन अब सबै बिरामीमा अक्सिजन चाहिन्छ भन्ने छैन अक्सिजन चाहिने पनि एउटा क्राइटेरियाहरू छन् होइन हस्पिटल लानु पनि एउटा क्राइटेरियाहरू छ होइन सचेत हुनु पर्यो तर डरलाई चाहिँ बिरामीहरूमा 90% यो आत्तिने समस्याहरू देखिन्छ डरको समस्याहरू र यसलाई चाहिँ हामीले आफैले घर परिवारले साथीले होइन त्यसरी चाहिँ हामीले उहाँलाई मद्दत गर्नु जस्तै कोभिड सङ्क्रमण भएका साथीहरूसँग हामी बारम्बार फोनमा कुरा गर्न सक्छौँ आत्तिने डर लाग्ने रोग र साथसाथै नैराश्यतामा चाहिँ हामी धेरै पाउँछौँ अहिलेको पहिले नै ध्यान दिनु पर्यो जस्तै औषधि खाइरहनु भएको छ भने उहाँलाई औषधि नजुटाउने त्यो अरू कोरोनामा ग्रसित हुँदाखेरि खाने औषधि सँगसँगै उहाँलाई त्यो औषधिहरू पनि दिनु पर्यो होइन रोगको बारेमा सुझबुझ गर्नु पर्यो बुझाउनु पर्यो हो यी सबै कुराहरूले चाहिँ त्यतिकै महत्त्वपूर्ण भूमिकाहरू निर्वाह गर्छ सानो समस्यामा पनि घुलमेल गर्न सक्दैनौँ सानो समस्यामा पनि हामी समाधान गर्न सक्दैनौँ होइन त्यो क्षमता हामीले विकास हुँदैन अनि त्यसपछि हामीमा के हुन्छ कि कुनै न कुनै प्रकारको मानसिक समस्याहरू मानसिक विकृतिहरू चाहिँ उत्पन्न हुन सक्छन् त्यसमा चाहिँ हामीले एकदमै ध्यान पुर्याउनु पर्ने हुन्छ
हस् डाक्टर साहब यो जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ
हजुर धन्यवाद विश्वजी हजुरलाई पनि धेरै धेरै धन्यवाद
नमस्कार
नमस्कार
रोक्नुहोस् रोक्नुहोस् 1, 2, 3, 4, 5, 6, 7 चारजनाको सिटमा 7 जना त्यसमाथि वृद्ध र केटाकेटी पनि आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्
के गर्ने सर चाडबाडको बेला छ
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला
त्यो त हो सरी सर
बिरामी बाल बालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिड भाडबाट टाढै राखौ चाड पर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो अनौपचारिक क्षेत्र सेवा केन्द्र इनसे
कार्यक्रममा अबको क्रममा पत्रकार कविता श्रेष्ठ र काउन्सिलर बिना पुनसँग गरिएको कुराकानी
कविताजी यहाँलाई स्वागत छ
नमस्कार धेरै धेरै धन्यवाद
कोभिडको असरले महिलाहरूलाई विशेषतः कसरी मानसिक रोगको शिकार बनाइरहेको होला जस्तो लाग्छ यहाँले पनि केही बुझिरहनु भएको होला यहाँ पनि कोभिडलाई जितेर पनि फर्किनु भएको हो
हामीले नेपालभरि नै विभिन्न प्रदेशमा यो मानसिक स्वास्थ्यसँग सम्बन्धित भएर कार्यक्रम गरिरहँदा विभिन्न महिलाहरूको अनुभव पनि लिइरहेका छौँ र कोभिडले विशेष गरी उहाँहरूको दैनिक जीवनमा होइन र काम गरिरहँदा बिर्सिनेदेखि लिएर निन्द्रा नलाग्ने नलाग्ने टोलाइरहने यस्ता विभिन्न असरहरू पुगिरहेको पनि उहाँहरूले बताउनुहुन्छ। काम गर्ने क्रममा धेरै पत्रकार महिलाहरूलाई त्यसको असर पुगेकै छ, धेरैले रोजगारी गुमेका छन् र यसको असर त उहाँहरूलाई पनि पुगेको छ। सँगसँगै उहाँहरू त प्रत्यक्ष रूपमा घटनास्थलमै गएर काम गर्नुपर्ने भएको हुनाले त्यो त्यहाँको ठाउँ त्यहाँको फिल्डमा काम गर्दाखेरिको अनुभवले पनि उहाँहरूमा असर पुगेको छ र त्यसको निदानको लागि हामीले सो हेरचाहसँग सम्बन्धित कार्यक्रमहरू पनि गरिरहेका छौँ। उहाँहरूलाई मेडिटेसनका कार्यक्रमहरू त्यसै गरी उहाँहरूलाई काउन्सिलिङका कार्यक्रमहरू पनि सञ्चारिका समूहले गरिरहेको छ। अनलाइन प्रत्येक दिन 2 घन्टा यो कार्यक्रम गरिरहेका छौँ। विशेष गरी मेडिटेसनसँग सम्बन्धित कार्यक्रम ध्यान योग र हामीले ब्रिदिङ एक्सर्साइज मार्फत कसरी केही हदसम्म भए पनि मानसिक स्वास्थ्यलाई जोड दिन सक्छौँ, कसरी हामी स्वस्थ रहन सक्छौँ भन्ने विषयमा।
हस्, धेरै धेरै धन्यवाद। बिनाजी नमस्ते।
हजुर नमस्ते,
यहाँलाई कार्यक्रममा स्वागत।
हजुर धेरै धेरै धन्यवाद।
कोभिडको दोस्रो भेरिएन्ट आयो र यसले मानसिक स्वास्थ्यमा पारेको असरहरूलाई कसरी निवारण गर्नुपर्छ होला, के गर्दै हुनुहुन्छ?
सबै उमेर समूहकालाई चाहिँ एकदमै असर गरिरहेको छ र अनि मनमा चाहिँ डर त्रास दिएको अवस्था छ र विशेष गरेर बाल बालिकाहरूको लागि धेरै असर गरिरहेको छ। एक त स्कुल बन्द छ, अर्को घरभित्रै बसिराख्नु पर्ने अवस्था, अर्को चाहिँ यो कोभिडको त्रासले गर्दाखेरि पनि रुममा चाहिँ एकदमै विचलन भएको अवस्था छ। वृद्धहरूको लागि पनि अप्ठ्यारो अवस्था चाहिँ छ अहिले।
अब यसलाई कसरी निवारण गर्ने?
बाल मनोविज्ञानमा चाहिँ एकदम असर गरिरहेको छ। केही बाल बालिकाहरू अनि यो बालगृहहरूमा पनि यो कोभिड आइसोलेसनमा बसिरहेको अवस्थाहरू पनि छ, कन्ट्याक्ट गर्नुहुन्छ। स्टाफहरू पनि एकदमै आत्तिएको तर्सिएको अवस्थाहरू छ। अलिकति आत्मबल बढाउने अभ्यासहरू गर्न सकिन्छ भनेर हामीले फोनबाट नै काउन्सिलिङ गरिरहेको चाहिँ अवस्था छ अहिलेलाई।
परिवारमा रहने बाल बालिकाहरूको लागि परिवारबाट पनि सहयोग पुग्न सक्छ होला होइन?
विशेष गरेर फ्यामिलीमा रहने अभिभावकहरू अहिले मानसिक रूपमा चाहिँ अलिकति सन्तुलन ल्याउनको लागि चाहिँ धैर्य अनि हुनु पर्यो अनि इन्टरनेटमा इङ्गेज हुने कुराहरूले गर्दाखेरि अलिकति त्यो चिडचिडापन रिसाउने झर्किने त्यो खालको अरू समस्याहरू चाहिँ देखिएको कुराकानीहरू गर्नुहुन्छ।
उहाँहरूलाई त्यस्तो क्रियाकलापबाट डाइभर्ट गर्नका लागि के गर्न सकिन्छ?
प्यारेन्ट्सले नै सहयोग गर्नुपर्ने हुन्छ। बाल बालिकाको हकमा कुरा गर्दाखेरि बढी त्यो नेगेटिभ कुराहरू भन्दा पनि उनीहरू सामान्य पोजिटिभ कुराहरू गर्ने अनि उनीहरूसँग बढी भन्दा बढी समयहरू बिताउने, पैसाकारी अथवा गमलामा फुलहरू लगाउने अलिकति क्रिएटिभ कामहरूमा चाहिँ नानी बाबुहरू सँगसँगै ठुला व्यक्तिहरूले पनि उनीहरू सँगसँगै इन्भल्भ भएर काम गर्ने, खेल्ने, एक्सर्साइजहरू गर्ने, योग ध्यानहरूमा गर्ने प्रयास गर्ने, पानीहरू चाहिँ प्रशस्त पिउने, सकारात्मक कुराहरू गर्ने अनि घर धन्दाहरूमा सहयोग गर्ने, सफाइहरू गर्ने, सिकाउने, यो कुराहरूले उनीहरूको बानीको विकास पनि हुन्छ र क्रिएटिभ कामहरूमा आफ्नो दिमागलाई चाहिँ अब त्यतातिर मर्दाखेरि उनीहरूलाई अलिकति भए पनि सहज महसुस हुन्छ र जसले गर्दा उनीहरूको बानी व्यवहारहरूमा नकारात्मक असर पर्दैन।
हस् बिना पुन्ज्यू, यो कुराकानीका लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हजुर धन्यवाद, हजुरहरूलाई पनि
नमस्ते।
अब यहाँनिर मानव अधिकार समाचार। मानव अधिकार समूह, भानु नगरपालिका र बन्दपुर गाउँपालिकाले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-19 दोस्रो लहरको सामना गर्न सबै सरकारवालासँग सहकार्य र हातेमालो गर्न भानु नगरपालिका र बन्दपुर गाउँपालिकाको ध्यानाकर्षण गराएका छन्। इन्सिकद्वारा गठन गरिएको मानव अधिकार समूहले जेठ 26 गते ध्यानाकर्षण पत्र बुझाउँदै कोभिडलाई परास्त गर्न सबै सरकारवालाहरूसँग सहकार्य गर्नुपर्ने र नागरिकको स्वास्थ्यको अधिकारप्रति विशेष ख्याल गर्नुपर्ने माग गरिएको हो। त्यस्तै मानवाधिकार समूह विनय त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष 2078-79 गाउँपालिकाको बजेटमा मानवाधिकार सम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध गरेको छ। मानवाधिकार समूह विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष धर्मबहादुर जीसीले गाउँपालिका अध्यक्ष डम्बरबहादुर जीसीलाई जेठ 27 गते पत्र बुझाउँदै नेपालको संविधान र मौलिक हक सम्बन्धी अन्तर्क्रिया कार्यक्रम, विद्यालयमा मानवाधिकार शिक्षा कार्यक्रम र बाल विवाह विरुद्धको जनचेतना अभिवृद्धि कार्यक्रम आगामी बजेटमा समावेश गर्न अनुरोध गर्नुभयो। हिंसेकले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न भानु नगरपालिका 3 स्थित जनजागृति माध्यमिक विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएको छ। बाल अधिकार चेतना समूह गठन भई बाल अधिकार कार्यक्रम सञ्चालन भएको विद्यालयमा बालबालिकाको प्रतिभा प्रस्फुटन हुने विभिन्न कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराइएको हो। अपाङ्गता भएका 52 वर्षीय भानु नगरपालिका दुई फुसरेटारका सूर्य नेपालीको परिवारलाई इन्सेकद्वारा खाद्यान्न सहयोग गरिएको छ। इन्सेक तनहुँ प्रतिनिधि प्रकाश चन्द्र भट्टराई तथा भानु नगरपालिका मानवाधिकार समूह सदस्य सीता अधिकारी र खिम कुमारी गुरुङले जेठ 26 गते नेपालीको घरमै पुगेर 1 बोरा चामल र 1 महिनाका लागि पुग्ने दाल, नुन र तेल उपलब्ध गराउनु भएको हो। दृष्टिविहीन र सुस्थ श्रवण समेत भएका नेपालीले मागेर जीविकोपार्जन गर्दै आउनु भएको थियो। उहाँको बारेमा मानवाधिकार समूह भानु नगरपालिकाको जेठ 26 गते सम्पन्न भएको भर्चुअल बैठकमा सदस्यले जानकारी गराएपछि सोही दिन नेपालीको परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराइएको थियो। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गण्डकी प्रदेश कार्यालय, पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।